This program was first broadcast on Canterbury's access media station, Plains FM, and was made with the assistance of New Zealand On Air.
Namaste Nepal. Namaste Nepal. नमस्ते नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटी क्यान्टरबरीको साप्ताहिक रेडियो कार्यक्रम नमस्ते नेपाल सुन्दै बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई सधैँ झैँ आजको कार्यक्रममा पनि म विनोद हार्दिक स्वागत नमस्कार टक्र्याउन चाहन्छु। श्रोता हरेक सोमबार बेलुका 8 बजे यहाँहरूको सेवामा कार्यक्रम नमस्ते नेपाल आउने गर्दछ। क्राइस्ट चर्चको प्लेन्स एफएमको मद्रास स्ट्रिटमा रहेको यो स्टुडियोबाट कार्यक्रम नमस्ते नेपाल यसै समयमा प्रत्यक्ष रूपबाट सुन्न सकिन्छ। क्राइस्ट चर्च आसपासमा फ्रिक्वेन्सी मोडुलेसनको 96.9 MHz मार्फत। त्यस्तै श्रोता क्राइस्ट चर्चभन्दा बाहिर न्युजिल्यान्डभर र संसारको जुनसुकै स्थानबाट पनि इन्टरनेटको पहुँच वा भनौँ अनलाइन मार्फत plainsfm.org.nz गइसकेपछि पनि यहाँहरूले कार्यक्रम नमस्ते नेपालको प्रत्यक्ष कार्यक्रमसँग रेडियो यात्रा गर्न सक्नुहुनेछ। त्यस्तै हामीले नमस्ते नेपाल क्राइस्टचर्च न्युजिल्यान्ड नामको फेसबुक पेज मार्फत पनि प्रसारण भइसकेका कार्यक्रमका पोडकास्ट लिङ्क मार्फत पनि यहाँहरू समक्ष आउने प्रयास गर्दै आइरहेका छौँ र यहाँहरूको साथ सहयोग र सहृदयताप्रति आजको कार्यक्रममा पनि यहाँहरूलाई हृदयदेखि नै धन्यवाद दोहोऱ्याउन चाहन्छु र लामो समयदेखिको यहाँहरूको सद्भाव साथ र सहयोगले आजसम्मको यो रेडियो यात्रा गर्न सम्भव भएको छ। यसको लागि पनि यहाँहरूलाई हृदयदेखि नै धन्यवाद दोहोऱ्याउन चाहन्छु। श्रोता विभिन्न खबर सामग्रीहरू विषयवस्तुहरू टिका टिप्पणीहरूको साथमा आजको कार्यक्रममा उपस्थित भइ नै सकेको छु। त्यस्तै कार्यक्रममा मिठा मिठा नेपाली गीत सङ्गीतहरू सधैँ चाहिँ छन् नै। श्रोता अब खबर सामग्रीहरूको कुरा गर्ने हो भने हामीले पूर्व सांसद ऋषभ चौधरीको जन्म कैदमाथि राष्ट्रपतिले गरेको माफी मिनाको पनि अलि ठुलै खबर बनेको छ। सर्वोच्च अदालतले नै सोप्रति गम्भीर प्रश्न उठाएको खबर त यहाँहरू समक्ष पनि पुगिन सकेको छ। सर्वोच्च अदालतले बहुचर्चित टिकापुर घटना सम्बन्धी मुद्दाको पूर्ण पाठ सार्वजनिक गर्दै त्यसलाई क्रूर अमानवीय र सभ्य समाजमा सोच्नै नसकिने खालको घटना भनी व्याख्या गरिसकेपछि त्यसको तरङ्ग र त्यसको असर र प्रतिक्रिया कसरी हुनेछ भन्ने विषयकै खबरहरूले बजार बताइ नै रहेको छ। त्यस्तै श्रोता कक्षा 12 को परीक्षा दिएका कुल विद्यार्थीहरूमध्ये करिब 51% मात्रले स्नातक तह पढ्ने पाउने भएका छन्। गत हप्ता सार्वजनिक गरेको विद्यालय तहको अन्तिम परीक्षाको नतिजा अनुसार 50.91% विद्यार्थी स्नातक तह पढ्न योग्य ठहरिए भने बाँकी 49% उच्च शिक्षा पढ्न अस्वीकृत भएका छन्। अङ्ग्रेजी सामाजिक अध्ययन नेपाली लेखा अर्थशास्त्र बिजनेस स्टडिज जस्ता विषयमा परीक्षार्थीहरू कमजोर रहेको सो नतिजाले देखाएको छ। त्यस्तै श्रोता बागमती नदीको किनारामा बसोबास गरिरहेका नक्कली सुकुम्बासीहरूलाई उनीहरूकै गृह जिल्लामा फर्काउन सङ्घीय सरकार र काठमाडौँ महानगरपालिका बीच अनौपचारिक रूपबाट सहमति जुटिएको खबर पनि बाहिर आइ नै सकेको छ। श्रोता हामी नेपालको कुरा गर्दा वैदेशिक रोजगारी र वैदेशिक अध्ययनको कुरा पनि भइ नै रहन्छ। विदेशमा बसेर यस्ता कुराहरू उठाउनुको तारतम्यता कति मिल्छ मिल्दैन त्यो आफ्नो ठाउँमा छ। यद्यपि रेमिट्यान्सको कुराहरू हाम्रो जीवन गुजाराको माध्यम बनिरहेको हामी सबैले स्वीकार्दै आइरहेको कुरा हो। गत आर्थिक वर्ष 2079-80 कुल 12.20 अर्ब रुपियाँ रिमिट्यान्सको रूपबाट नेपाल भित्रिएको छ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय प्रतिवेदन अनुसार रिमिट्यान्स आप्रवाह अघिल्लो आर्थिक वर्ष 2078-79 तुलनामा 21.2% बढेको देखाएको छ। श्रोता यो हुनुमा वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सङ्ख्या बढ्दा रिमिट्यान्समा उल्लेख्य वृद्धि देखिएको हो। गत आर्थिक वर्ष 4,97,000 बढी नेपालीहरूले नयाँ श्रम स्वीकृति लिएर विदेश गएका थिए भने पुनः श्रम स्वीकृति लिने नेपालीहरूको सङ्ख्या 2,77,000 बढी थियो। नयाँ श्रम स्वीकृति लिनेहरूको सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा 40.3% धेरै हो। पुनः श्रम स्वीकृति लिनेहरूको सङ्ख्या भने 1.8% कम पनि देखाएको छ। श्रोता, रिमिट्यान्सको कुरा गर्दा गर्दै विदेश जाने नेपाली विद्यार्थीहरूको सङ्ख्या पनि बढिरहेको छ, त्यसको मापम र त्यसको भार पनि स्वाभाविक रूपबाट बढ्दै जाने नै छ। नेपालमा विदेश पढ्न जाने विद्यार्थीहरूले आर्थिक वर्ष 2079-80 एक खर्ब रुपियाँ लगेका छन्। विदेश जाने नेपालीले लैजाने पैसा करिब 50% बढेर गएको हो। अर्कोतर्फ विदेशी मुद्रा सञ्चित 2080 असार मसान्तमा आउँदा 26.6% बढेर 15,39,36 करोड पुगेको, यो भने पुछारमा अलिकति सकारात्मक खबर रहेको छ। श्रोता, यसरी बेलुका 8 बजेदेखि सुरु भएको कार्यक्रम नमस्ते नेपालमा आजको कार्यक्रममा खबरका क्रमहरू सुरुवात गरि नै सकेको छु। अब भने यहाँहरूलाई एउटा मिठो मिठो गीत प्रस्तुत गर्न चाहन्छु, त्यसपछि बाँकी रहेका प्रसङ्गहरू यहाँहरूलाई जोड्ने नै छु।
गाई जात्रा भो देशमा, गाई जात्रा भो, गाई जात्रा भो देशमा, गाई जात्रा भो, गाई जात्रा भो देशमा, गाई जात्रा भो। ऋणको भारी बोक्ने जनता ताली ठोक्ने, ओलीले दाहाल बोक्ने बुढो देउवा खोक्ने, बाँझो खेत बारी युवा जति खाडी, बाउलाई वृद्ध भत्ता स्वास्नी जिउलाई साडी, बालेन हर्का आऊ देशमा सुन फलाऊ, गाउँ सहर भरि विकासको लहर चलाऊ। गाई जात्रा भो देशमा, गाई जात्रा भो, गाई जात्रा भो देशमा, गाई जात्रा भो। एयरपोर्टमा हेर्यो विदेशी नै लामो, आफ्नै देशमा हेर्यो केही छैन काम, भाषण मात्रै सुन्ने भरिँदैन पेट, थोत्रा नेताहरूको कहिले फेर्ने सेट, मुर्रा राङ्गो आयो आश्वासन मात्र देशमा जात्रै जात्रा। गाई जात्रा भो देशमा, गाई जात्रा भो, गाई जात्रा भो देशमा, गाई जात्रा भो। यता हेर्यो दिक्क, उता हेर्यो दिक्क, ऊसँग ठिक्क, ऊसँग ठिक्क, किसान हेर्यो वाला, मजदुर हेर्यो चल्ल, बाटो पालै पाल सहर भित्र ढल, यिनलाई मेजमानी जनता लेके खानी, कहिले सम्मान लुट्ने तिम्रा भुँडी फुट्ने।
गोर्खालीको सन्तान भनी गर्व गर्यो थिए,
सँग फुको हामी एउटा माला, नेपाली तपाईँहरू सुन्दै हुन्छ नमस्ते नेपाल।
श्रोता, देशमा पनि विभिन्न खालका काण्डहरू भएका छन्। यसै क्रममा सबै कुराहरू गीतमा, गीत र परिवेशमा आउन थालिसकेका छन् र गाई जात्रा नजिकिँदै गर्दा कलाकार कमल गाउँलेको प्रस्तुति रहेको यो प्यारोडी गीत पनि यहाँलाई प्रस्तुत गरि नै सकेको छु। अब त्यसपछि पनि बाँकी रहेका प्रसङ्गको क्रम यहाँ चुन्न लागिरहेको छु। श्रोता, बिस्तारै अब चाडपर्वको क्रमहरू सुरु हुन थालिसकेको छ। अब त्यस्तै चाडपर्वको तयारी र त्यसैको तयारीका स्वरूप राउटे समुदायहरूले पनि आफ्नो तयारी सुरु गरेका छन्। लोपोन्मुख समुदायका रूपमा रहेका राउटे समुदायका मुखिया बिर्खबहादुर शाही नेतृत्वको टोली दसैँ र तिहार मनाउन आर्थिक सङ्कलन गर्दै अहिले पश्चिम बाजुरा जिल्लाको मार्तडीमा पुगेका छन्। काठका सामग्रीहरू बनाउने र बिक्री गर्ने परम्परा पेसा सङ्कटमा परिसकेपछि मागेर खानुबाहेक अर्को विकल्प नभएको मुखिया शाहीको भनाइरहेको छ। पढे लेखेका छैनौँ, अरू काम गरी खाने अवस्था छैन, जुन सिप थियो त्यो सिप पनि अब काम नलाग्ने भइसक्यो उनले भने। जिल्लामा आइपुग्दा दुःख र समस्या धेरै पाएको कुरा त्यहाँका प्रजीयलाई राउटे मुखिया शाहीले भनेका रहेछन्। बाजुराको सडक समस्या, खाद्यान्न अभाव हुने, महँगी बढेर्ने समस्या देखेर राउटे समुदायभन्दा बढी दुःख र शास्ति बाजुराका बासिन्दाहरूले भोग्नु परेको सानुभाव सुक्रममा उनले व्यक्त गरेका रहेछन् र आफै समस्यामा परेर जो गर्न हिँडेका राउटे समुदायका मुखियाले त्यहाँ स्थानीयले भोग्नु परेको समस्याको पनि महसुस गरेर व्यक्त गरेको यो सहानुभूति पनि मन छुने खालकै रहेको छ। राउटे समुदायसँग जोडिएको यो चाडबाड नजिकिँदै गर्दा जुहो गर्ने सिलसिलाको छोटो प्रसङ्ग थियो। श्रोता, विदेशमा बस्ने धेरैलाई थाहा भइसकेको छ तलब बढ्दाको अप्ठ्यारो कहाँ कसरी हुन्छ भन्ने। तलब बढ्ने भनेर घोषणा हुनुभन्दा अगाडि नै बजार भाउ आकाशिन थाल्छ, अहिले त्यस्तै महसुस भएको छ। हुन त अहिले पछिल्लो पटक श्रमिकहरूको तलब वृद्धि पनि सकारात्मक रूपबाट लिनुपर्छ भन्ने हुन्छ, तर तुलनात्मक रूपबाट भने बजार भाउ आकाशी एकै हुन्छ, त्यसलाई त त्यो तलबले समेट्ला नसमेट्ला अर्को ठाउँ हो। तर सरकारले घोषणा गरेको तलब वृद्धिलाई अब व्यावसायिक संस्थाहरूले अस्वीकार गर्ने खालको खबर आएको छ नेपालतर्फको। श्रोता, चिया बगानमा काम गर्ने र चिया बगान बाहेकका क्षेत्रमा काम गर्ने श्रमिकको फरक फरक तलब वृद्धि गरेको छ नेपाल सरकारले। सरकारले चिया बगानमा काम गर्ने श्रमिकको तलब मासिक 13,893 रुपियाँ र चिया बगान बाहेकका क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर मासिक 17,300 पुर्याएको छ। घन्टाको हिसाबले काम लगाउँदा चिया बगानमा 66 रुपियाँ र बाहिर 89 रुपियाँ प्रति घन्टा दिनुपर्ने व्यवस्था गरिएको छ। यस सँगसँगै आंशिक समय मात्र काम गर्ने कामदारको प्रति घन्टा न्यूनतम पारिश्रमिक 95 रुपियाँ तोकिएको छ। हुन त श्रोता, सरकारले तोकेको भन्दा कम पारिश्रमिकमा काम लगाउन नपाइने व्यवस्था भएको छ, तैपनि यस सँगसँगै सम्झौता, नियुक्ति पत्र, श्रमिकले पाउने सञ्चय कोष, उपदान लगायतका सुविधाहरू अनिवार्य रूपबाट उपलब्ध गराउने प्रावधान पनि छ। तर उता उद्योगी व्यवसायहरूको छाता संगठन नेपाल उद्योग परिसङ्घले अर्थतन्त्र मन्दी भएको, उच्च ब्याजदर, वस्तु र सेवाको न्यूनतम माग, न्यून उत्पादनका कारण निजी क्षेत्रको मनोबल घटेको बेलामा सरकारले बढाएको श्रमिकको पारिश्रमिक दिन नसक्ने जनाइसकेपछि अब यो घोषणा र त्यसको कार्यान्वयनको विषयमा भने प्रश्न चिन्ह उठेको नै छ। यो अब श्रमिकहरूको तलब बढेको हर्ष न विस्मातको यो प्रसङ्ग यहाँ जोडिन सकेको छु। श्रोता, हुन त हामी विदेशमा बसेर कति खबरहरू सुन्दाखेरि हाम्रो चासोको क्षेत्रभित्र नपरेका पनि हुन्छन्, तर पनि सहर गाउँ क्षेत्रमा बस्ने व्यक्तिहरूले दैनिकीमा झेल्दै आइरहेका, विशेष रूपबाट झेल्दै आइरहेका यस्तै खबरहरूका प्रसङ्गहरू पनि कार्यक्रममा समावेश गरिन्छ। विदेशमा यी कुराहरू के हुन् भन्ने जस्तो लाग्छ। त्यस्तै श्रोता, एउटा किताकाठको प्रसङ्ग पनि छ। सरकारले संशोधन गरेको भू उपयोग नियमावलीले दुई आना दुई पैसासम्मका घडेरीका टुक्रा बनाउन पाइने व्यवस्था गरेको छ। आवासीय र व्यावसायिक जग्गालाई 80 वर्ग मिटरसम्मको टुक्रामा किताकाट गर्न सक्ने व्यवस्था छ। यो भनेको दुई आना दुई पैसा क्षेत्रफल हो। यसअघि 130 वर्ग मिटर अर्थात् 4 आना एक दामभन्दा साना टुक्रामा जग्गाको किताकाट गर्न नपाइने व्यवस्था थियो। श्रोता, यो जग्गा किताकाटको छोटो प्रसङ्ग मैले यहाँ प्रस्तुत गरेँ प्रसङ्गवश। त्यस्तै श्रोता, अहिले नेपालबाट आएको खबर केही गर्ने दृढता बोकेको आशा गरिरहेको बेलामा फेरि हामीले आशा गरेको विपरीत केही कामहरू भइरहेको महसुस हामीले गर्न सकिन्छ। त्यस्तै भएको छ अहिले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका दुई प्रहरी अधिकृत सहित उपत्यका उच्च प्रहरी अधिकारीहरूको सरुवा गरिएको खबर यसैसँग जोडिएको प्रसङ्ग हो। त्यस्तै अर्कोतर्फ बालोटार स्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनाम बिना प्रकरण निर्णयाधिकारी पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई सामान्य सोधपुछ समेत नगरी उन्नति दिने खालको प्रयास गरिएको हो कि भन्ने खालका खबरहरू पनि बाहिर आइ नै सकेका छन्। त्यस्तै श्रोता, यहाँहरू पनि साहित्य सिर्जना र साहित्य अध्ययनमा सक्रिय हुनुहुन्छ अथवा त्यससँग जोडिनु भएको छ वा पनि त्यसमा अभिरुचि राख्नुभएको छ भने यहाँहरूलाई जानकारी रहोस्, अहिले पछिल्लो पटक पद्मश्री साहित्य पुरस्कारका लागि छनौट भएका पुस्तकहरूको संक्षिप्त सूची सार्वजनिक गरिएको छ। त्यस सूचीमा सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको आइटन, डाक्टर देवी प्रसाद सुबदीको मनु, प्रदीप रोदनको मफलर र डाक्टर नवराज केसीको सुन्नेको मूल्य रहेका छन्। यिनै 5 पुस्तकमध्ये एक पुस्तकले पद्मश्री साहित्य पुरस्कार पाउनेछ। यस पुरस्कारका लागि 180 पुस्तक पहिलो चरणको प्रतिस्पर्धामा समावेश भएका थिए। श्रोता, यसरी आजको कार्यक्रममा यी यस्तै खबरहरू मैले यहाँहरूसँग जोडिसकेपछि अब एउटा सानो टिप्पणी हिमाल आरोहणको बिजाउने अर्को पक्षको विषयको यो छोटो प्रसङ्ग अबको क्रममा जोड्न चाहेँ। त्यसपछि एउटा मिठो गीत, मधुर गीत यहाँहरूसँग प्रस्तुत गर्नेछु। हिमालहरूका कारण नेपाल अन्तर्राष्ट्रिय समुदायमा हिमालको देश, सगरमाथाको देश जस्ता उपमाले परिचित भएको अब हामी सबैलाई थाहा भएकै कुरा हो। यही चिनारीले नेपालको पर्यटन परिवर्धनमा सघाइरहेको छ। हिमाल हेर्न, आरोहण गर्न दर्जनौँ मुलुकका हजारौँ नागरिकहरू हरेक वर्ष आइरहेका हुन्छन्। ज्यानको जोखिम राखेर हिमाल आरोहण गर्ने क्रममा कसैले रेकर्ड राखेर चर्चा कमाउँछन्, कोही मनोकांक्षा पूरा गरेर सन्तुष्ट हुन्छन्। यो गर्विलो पक्ष सँगसँगै आरोहण क्षेत्रमा बिजाउने अर्को पक्ष पनि छ। कोही आपतमा परिहाले तत्काल उद्धार गर्न सक्ने भरपर्दो संयन्त्र राज्य संयन्त्र नै छैन। कसैको ज्यान गइहाले सब निकाल्न सहज प्रबन्ध समेत छैन। सरकारले नेपालका 414 हिमाल आरोहणका लागि खुला गरेको छ। त्यसमध्ये 328 हिमालमा कुनै न कुनै पटक आरोहण भएको छ। हरेक वर्ष फरिया गाइड समेत गरेर 1000 बढीले हिमाल आरोहण गरिरहेका हुन्छन्। त्यसमध्ये करिब 40% आरोही सर्वोच्च शिखरको आरोहणमा जान्छन्। श्रोता, 70 सगरमाथा आरोहणका क्रममा अहिलेसम्म चीन र नेपाल दुवै गरी 340 आरोहीको मृत्यु भइसकेको छ। हिमाली क्षेत्रमा खोजी तथा उद्धार गर्न सरकारले छुट्टै संयन्त्र बनाउन अत्यावश्यक भइ नै सकेको छ। आरोहीका वार्षिक 60 करोड रुपियाँ हाराहारी सलामी दस्तुर उठाउने सरकारले त्यस्तो संयन्त्र तयार गर्न कन्जुस्याइँ गर्नुहुन्न र कयौँ वर्षदेखि हराइरहेका र शिखरमै मृत्यु भएर कयौँ आरोहीका शवहरू व्यवहारिसी अवस्थामा त्यही नै रहेका छन्। तिनीहरूको सङ्कलन र त्यसलाई व्यवस्थित गर्न अब पनि ढिला गर्न नहुने सबैको बुझाइ रहेको छ। श्रोता, यो हिमाल आरोहणको बिजाउने अर्को पक्षको यो प्रसङ्ग सँगसँगै अब यहाँहरूलाई एउटा मिठो मिठो गीत प्रस्तुत गर्न चाहन्छु। त्यसपछि बाँकी रहेका प्रसङ्ग सँगसँगै आजको कार्यक्रमलाई बिट मार्नेछु।
जले ओठै मरतोलाली तिमलाई देखि सिटी ताली बजाउँछ पुरै यसन बजार बजाउँछ पुरै यसन बजार बजाउँछ पुरै यसन बजार बजाउँछ पुरै यसन बजार बजाइदेऊ पाउजू कली छमाछम 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 कैले धिम कैले मादल झमाझम 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 सुन 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 मेरी काली मा फूल तिमी डाली भन्छ यो पुरै यसन बजार भन्छ यो पुरै यसन बजार फसमाना कैले मेरो दिल मेरो दिल मेरो दिल बस गई दिलमा पिरातीको खिल पिरातीको खिल आऊ न आऊ आऊ न मेरी काली तिमी बिना म छुखाली भन्छ यो पुरै यसन बजार भन्छ यो पुरै यसन बजार
तपाईहरू सुन्दै हुनुहुन्छ नमस्ते नेपाल।
श्रोता, यो गीतपछि बेलुका 8 सुरु भएको कार्यक्रम नमस्ते नेपालमा फेरि पनि यहाँहरूलाई हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु। नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटी क्यान्टरबरीको साप्ताहिक प्रस्तुति कार्यक्रम नमस्ते नेपालमा हामी सोसाइटीका साप्ताहिक क्रियाकलापहरू आगामी दिनमा हुने कार्यक्रमहरूको विषयमा पनि जानकारी दिँदै आइरहेका छौँ। श्रोता, यहाँहरूलाई थाहा भइ नै रहेको छ, आइतबार बिहान भाइ बहिनीहरूको लागि नेपाली भाषाको कक्षा छ। त्यस्तै सबैको लागि समग्र रूपबाट ब्याडमिन्टनको अभ्यासको कार्यक्रम पनि भइ नै रहेको छ। भाइ बहिनीहरूको लागि स्पोर्ट्स खेलकुदको प्रशिक्षण पनि छ। सहभागिताको लागि कृपया यहाँहरूले पनि सम्पर्क राख्ने प्रयास गर्नुहोला। महिला दिदीबहिनीहरूको लागि स्विमिङ क्लास छ शनिबार 4:30 फारनवी स्पोर्ट्स सेन्टरमा। श्रोता, यो साप्ताहिक रूपबाट हुने कार्यक्रमहरू बाहेक अब दसैँको मौका छोपेर दसैँ धमाका 2023 हुन लागेको छ क्राइस्टचर्चमा। नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटी र क्यान्टरबरी नेपाली सोसाइटीको संयुक्त आयोजनामा त्यसैले सो कार्यक्रमको लागि वा भनौँ कार्यक्रम अक्टोबर 21 दिन साँझ बेलुका 6 हुनेछ। सो समय यहाँहरूले अहिलेदेखि नै छुट्याउने प्रयास गर्नुहोला र सो कार्यक्रममा गायक प्रमोद खरेल, गायिका मेलिना राई र हास्य कलाकार सुमन कार्की लगायतका कलाकारहरूको विशेष विशेष प्रस्तुतिहरू समावेश गरिनेछ। श्रोता यो पछि भने अब यहाँहरूलाई यो हप्ता परेका विशेष दिन र दिवसको विषयको प्रसङ्ग अब यहाँ अहिलेको क्रममा जोड्न चाहे सोमबार वा भनौँ आजकै दिन नाग पञ्चमी परेको छ। नाग देवताका लागि समर्पित गरिएको यस दिन पूजा अर्चना वास्तवमै नाग देवता समक्ष पुग्ने जनविश्वास रहेको छ। वैदिक दर्शनमा 12 नागहरूको उपस्थिति पाइन्छ, जसमा अनन्त, वासुकी, शेष, पद्मा, कम्बला, कार्कोटा, अस्तभतारा, धृतराष्ट्र, शङ्कपला, कालिया, तक्षका र पिङ्गला पर्दछन्। यो दिन सरीसृप अर्थात् घर्सेर जमिनमा हिँड्ने जनावरहरूको पूजा अर्चना गरिने दिन हो। यिनै नागहरू अङ्कित चित्र लिएर ब्राह्मण पुरोहितहरू आफ्नो जजमानको घरमा दैलोमा गाईको गोबर दुबो लिएर नाग टाँच्न पुग्दछन्। यसरी दैलो या मूल खाँबोमा टाँगेको नागको चित्रले वर्षभरि रक्षा गर्ने जनविश्वास रहेको छ। त्यस्तै मङ्गलबार असोज 22 तारिकका दिन कल्की जयन्ती पनि परेको छ। हरेक वर्ष भाद्र शुक्ल द्वादशीका दिन कल्की जयन्ती मनाउने गरिन्छ। कलियुगको अन्त गराउन जन्म हुने विष्णुको यस अवतारले अधर्मको नाश गराएर धर्मको पुनस्थापना गराउने विश्वास गरिन्छ। भगवान् विष्णुको 10 तथा अन्तिम अवतार कल्की अवतारले धर्मको पुनस्थापना गराउने भएकाले यस अवतारको महत्त्व सत्ययुगको सुरुवातसँग पनि जोडिएको छ। त्यस्तै श्रोता बुधबार अगस्त 23 तारिकका दिन तुलसी दिवस जयन्ती पनि परेको छ। हिन्दू दर्शनका पुनर्व्याख्याकार, धार्मिक आख्यानकार र कविका रूपमा प्रसिद्ध धर्म र भगवान्प्रतिको भक्ति र समर्पणको मार्गमा लम्किएका तुलसीदासको आउँदो बुधबार जन्म जयन्ती हो। कवि तुलसीदासलाई वाल्मीकिको पुनर्जन्मको रूपबाट समेत लिइन्छ र अझै पनि उनले लेखेका हनुमान चालिसाका श्लोकहरू नेपाल, भारत लगायत विश्वका वैदिक सनातन हिन्दू अनुयायीहरूले अर्चना गरिने, गाइने अनि जप्ने गर्दछन्। आफ्नो जीवनको अधिकांश काल तुलसीदासले बनारसको वाराणसीमा बिताएका हुन्। बनारसमा अहिले पनि तुलसीदासको नाममा एउटा घाटको नामाकरण गरिएको छ। तुलसीदास पुरापुर 12 महिना आमाको गर्भमा रहेका र जन्मिँदा नै 12 दाँतसहित जन्मिएका थिए भन्ने कुरा समाजमा पनि रहेको छ। त्यस्तै श्रोता अगस्त 24 तारिक बिहिबार गौरा पर्व परेको छ। गौरा पर्व भन्नाले नेपालीहरूको विशेष गरी सुदूरपश्चिममा मनाउने विशेष पर्वको रूपबाट हामीले बुझ्छौँ। गौरा पर्वलाई हरियाली अनि पानीका थोपाहरू सँगसँगै वैदिक सनातन संस्कार माने विवाहित महिलाहरूले सौभाग्यको रूपबाट मनाउने गर्दछन्। गौरा पर्वको पहिलो दिन गौरा पर्व मनाउने समुदायका महिलाहरूले निराहार बसी आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा, जसलाई बिरुडा भनिन्छ, त्यसमा 5 थरीका गेडागुडी भिजाउने र त्यसलाई प्रसादको रूपबाट ग्रहण गर्दछन्। बिरुडा भिजाएपछि दोस्रो दिन पानीको मुहानमा, पँधेरोमा, शुभ मुहूर्तमा सामूहिक रूपबाट बिरुडा धोएर गौराको प्रतिमा बनाई गौरा घरमा भित्राउने गरिन्छ। गौरालाई गौरा घरमा भिताइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरा वा भनौँ गौरीको पूजा गर्ने गरिन्छ। गौरा भित्राइसकिसकेपछि विसर्जन नगरिएसम्म गौरा घरमा पुरुष तथा महिलाहरू छुट्टा छुट्टै रूपमा स्थानीय लोक भाषामा देउडा, सहित, धमारी आदि खेलेर आनन्द लिने गर्दछन् र अहिले गौरा पर्व समग्र रूपबाट देशका विभिन्न स्थानहरूमा र सुदूरपश्चिममा मात्र सीमित नरहेर अहिले विदेशका विभिन्न ठाउँहरूमा पनि मनाउने गरिन्छ। श्रोता यसरी आउँदो बिहिबार परेको गौरा पर्वको यो प्रसङ्ग पनि मैले यहाँहरूलाई सुनाइसकेपछि अब भने आजको कार्यक्रमको अन्तिम चरणमा आइ नै सकेको छु। अब भने जाँदा जाँदै सुन्दर सानो सहरको रूपबाट साउथ आइल्यान्डको एउटा सानो सहरले संसारको सबैभन्दा सुन्दरमध्ये एकको नाम लिइसकेपछि त्यस क्षेत्रमा अहिले चहलपहल बढिरहेको यो न्युजिल्यान्डको खबर यहाँहरू समक्ष सेयर गर्न चाहन्छु। श्रोता गत मे महिनामा कोल्ड नासले विश्वका 50 सबैभन्दा सुन्दर साना सहरहरूको सूची जारी गर्दा एउटा तटीय क्षेत्र लुक्ने ठाउँको रूपबाट न्युजिल्यान्डको काइकोरा सहरलाई समेत समावेश गरेको हो। त्यहाँको सामुद्रिक खाना, रेस्टुरेन्ट र प्यारा बुटिक होटलहरूले त्यहाँको सुन्दरतामा सुविधा पनि थपिएका छन् भनेर शोक्रममा काइकुराको विषयमा लेखिएको छ। श्रोता यसरी बेलुका 8 प्लेन्स एफएम 96.9 मेघाजमा सुरु भएको कार्यक्रम नमस्ते नेपाल सुनेर साथ दिनुभएकोमा यहाँहरूप्रति कृतज्ञता व्यक्त गर्दै आजको कार्यक्रमबाट सधैँ झैँ म विनोदलाई पनि आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्रि।
जुन जमाना आए नी जसले जे जे लाए नी छोरा मान्छे ढाका टोपी धारी मा हजुर नारी लाई त सुहाउँछ नि सारी मा
जुन जमाना आए नी छोरा मान्छे ढाका टोपिदा अरिमा आँखैमा काली लाउ त्यो नि ठिकै छ
म मान्छे ब्युटिफुल केही नलाए नि सिम्पल केटोलाई मेरो मनले खायो नि
ओ होठमा लाली लाउ त्यो नि ठिकै छ आँखैमा काली लाउ त्यो नि ठिकै छ
नमस्ते नेपाल नमस्ते नेपाल